तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो पुस 8 गते 2024। विषय मान्छे स्वर्णपात फिलिपी। परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुसी पार्छ त्यो गर्नु। उहाँले नै सहायता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ, अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ। उत्तरदायी पढाए एफिसी मकैमा छु किनकि म प्रभुको हो। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीवन चुन्नुभयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जियाउनु पर्छ त्यो बताउँछु। सधैँ नम्र र कोमल बन, धैर्य बन र आपसमा प्रेम पूर्वक रह। शरीर एउटै छ र आत्मा एउटै छ, आशा पनि एउटै छ जसको लागि परमेश्वरले तिमीहरूलाई बोलाए। परमेश्वर एउटै हुनुहुन्छ जो सबका पिता हुनुहुन्छ। उहाँ सर्वोपरि हुनुहुन्छ, हरेक कुराबाट काम गर्नुहुन्छ अनि हरेकमा हुनुहुन्छ। ख्रिस्टले हामी प्रत्येकलाई एक एकवटा विशेष उपहार दिनुभएको छ। प्रत्येकले त्यही उपहार पाएको छ जुन उहाँले दिनु चाहनु भएको थियो। अनि ख्रिस्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो। जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई आत्मवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डलीको गोठाला र कसैलाई शिक्षक बनाउनु भयो। ख्रिस्ट परिवारलाई मजबुत बनाउनु भनी परमेश्वरका मानिसहरूलाई आफ्नो सेवामा तयार पार्नु ख्रिस्टले ती वरदानहरू दिनुभयो। यसले गर्दा ख्रिस्टको शरीर ताकि ख्रिस्टको शरीर बलियो बनियोस्। हामी सबै एउटै विश्वासमा नबाँधिउन्जेल परमेश्वरको पुत्रलाई पुनरूपले नचिनुन्जेल। हामी परिपक्व मानिस नबनिउन्जेल। हामी ख्रिस्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरुन्जेल। यो काम गरि नै रहनु पर्छ। बाइबलबाट उत्पत्ति। आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। तब परमेश्वरले भन्नुभयो, अब हामी मानिस सृष्टि गरौँ। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौँ र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर नवचर स्थलचरमा ठुला साना अनि बस्रने सबै प्राणीहरूमाथि शासन गर्नेछन्। यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिँदै भन्नुभयो, धेरै सन्तानहरू उत्पत्ति गराउ र पृथ्वी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँडुल गर्ने सबै प्राणीहरूमाथि शासन गर। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चिजको निरीक्षण गर्नुभयो अनि सबै असल लाग्यो। व्यवस्था। परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुसरण गर, परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिले नछोड। तिमीहरूका आफ्नै दाजु भाइ, दिदी बहिनी, छोरा अथवा छोरी, पत्नी सम सम्बन्धी कसैले गुप्त रूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, जाओ हामी अन्य देवताहरूलाई पूजा गरौँ। यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता पुर्खाहरूले जानेका थिएनन्। त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई नसुन, उप्रति दया नदेख, उसको सुरक्षा नगर अनि उसलाई नछोड। त्यसपछि येशु बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो। स्वर्ग उहाँको निम्ति उफ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नुभयो। तब स्वर्गबाट यो बानी आएको सुनियो। बानीले यसो भनियो, यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु। युहन्ना यरुसलेममा पाँचवटा दलानहरूले घेरिएको एउटा जल कुण्ड छ। यहुदीहरूका भाषामा यसलाई बेथस्ता भनिन्छ। यो जल कुण्ड भेगा ढोकाको नजिकमा छ। धेरै रोगी मानिसहरू त्यही जल कुण्डको दलानमा तिलडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघातका रोगीहरू थिए। किनकि एक निश्चित मौसममा एक स्वर्गदूत तल पोखरीमा गए र पानीलाई समस्या गरे। जो कोही पानीको समस्या पछि पहिलो पटक भित्र पस्यो, उसलाई जस्तो सुकै रोग लागेको थियो। त्यहाँ 38 वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नुभयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अत येशूले त्यस मानिसलाई सोध्नुभयो, तिमी निको हुन चाहन्छौ? त्यस रोगीले उत्तर दियो, महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ बस्न सहायता गर्ने कोही छैन। मैले कोसिस गर्दा गर्दै मेरो अघि जलकुण्डमा मानिस पसिहाल्छ। तब येशूले भन्नुभयो, तिम्रो उच्चान उठाओ र हिँड। तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो उच्चान उठायो र हिँड्न थाल्यो। त्यस्तो घटना भएको दिन विश्रामको दिन थियो। येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नुभएको थियो। यसैले यहुदीहरूले येशू विरुद्ध नराम्रा कामहरू गर्न थाले। तर येशूले यहुदीहरूलाई भन्नुभयो, मेरो पिताले कहिले काम रोक्नु भएन अनि यसैले म पनि काम गर्न रोकिदिन। येशूले यी कुराहरू भन्नुभए पछि यहुदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। युहन्ना फिलिपले येशूलाई भने, प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यही हामीलाई पर्याप्त हुनेछ। येशूले जवाफ दिनुभयो, फिलिप, धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिनौ भन्छौ? जसले मलाई देखेको छ उसले मेरो पितालाई पनि देखेको छ। यसर्थ तिमी कसरी भन्छौ, हामीलाई पिता देखाउनुहोस्? के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नुहुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। मैले पहिले भनिसके कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु, अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर। म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु अनि मेरो नाममा केही पनि माग्यो भने म त्यो तिमीहरूको लागि गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमबाट देखिनेछ। रुमी यसैले अब जो जो ख्रिष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरिने छैन। किन म दोषी भनेर मानिन्न? किनभने ख्रिष्ट येशूमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने उहाँले तिमीहरूको शरीरलाई पनि जीवन दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन दान दिनुहुन्छ जुन आत्मा तिमीहरूमा बस्छ। यसकारण मेरा दाजु भाइ दिदी बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले टोर्याएको बाटामा लाग्नु हुँदैन। यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य जीवन पाउनेछौ। परमेश्वरका साँचो छोरा छोरीहरू भनेका तिनै हुन् जो परमेश्वरकै आत्माद्वारा डोल्याएका हुन्छन्। जुन आत्मा तिमीले पाएका छौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा हुन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ पिता, प्रिय पिता। अनि त्यो आत्मा आफैले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हो। यदि हामी परमेश्वरका सन्तानहरू हौ भने हामीले आशीर्वाद पाउनेछौ जुन परमेश्वर सिर्फ आफ्ना मानिसहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रिस्टसितै पाउनेछौ। हामी जान्दछौ कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाइको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने हामीलाई कसले पराजय गर्न सक्छ? ख्रिस्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छैन। के दुःखले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के कठिनाइ वा के दाइले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के अनिकाल वा नागुम्पनले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? के कुनै आपद वा मृत्युले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी भन्छौ। हो, म निश्चिन्त छु कि कुनै चिजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन, न मृत्यु वा जीवनले, न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले, न त कुनै वर्तमानका वा भविष्यका कुराले, न त कुनै माथिका वा तलका शक्तिले, न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ। म क्रिस्चियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। मानिस सबै विचारहरूको लागि पारिवारिक नाम हो परमेश्वरका छोराहरू र छोरीहरू। परमेश्वरले दिनुहुने सबै कुरा उहाँको अनुसार चल्दछ, भलाइ र शक्ति प्रतिबिम्बित गर्दछ। मानिस भगवानको अस्तित्वको अभिव्यक्ति हो। मान्छे कुरा हुन, ऊ मस्तिष्क, रगत, हड्डी र अन्य भौतिक तत्त्वहरूले बनेको छैन। धर्मशास्त्रले हामीलाई जानकारी दिन्छ कि मानिस परमेश्वरको स्वरूप र प्रतिरूपमा बनाइएको हो। कुरा त्यो समानता हुन, आत्माको समानता आत्मा भन्दा भिन्न हुन सक्दैन। मानिस आध्यात्मिक र सिद्ध छ र किनभने उहाँ आध्यात्मिक र सिद्ध हुनुहुन्छ, उहाँलाई क्रिस्चियन विज्ञानमा यति बुझ्नुपर्छ। पदार्थ जीवन बुद्धि सत्य र प्रेम जो देवता हो उहाँको सृष्टिबाट प्रतिबिम्बित हुन्छ र जब हामी भौतिक इन्द्रियहरूको झुटो गवाहीलाई विज्ञानका तथ्यहरूमा अधीनमा राख्छौ हामी यो साँचो समानता र प्रतिबिम्ब जताततै देख्नेछौ मानिस उहाँको प्रतिरूपमा बनाइएको सारा पृथ्वीमा परमेश्वरको प्रभुत्व छ र प्रतिबिम्बित गर्दछ पुरुष र नारी परमेश्वरसँग सहअस्तित्व र अनन्तको रूपमा सदाको लागि महिमापूर्ण गुणमा असीम पिता माता परमेश्वरलाई प्रतिबिम्बित गर्दछ क्रिस्टियन विज्ञान प्रतिबिम्ब शब्दको अर्थ के हो भनेर थोरै व्यक्तिहरूले बुझेका छन् आफैलाई नश्वर र भौतिक मानिस पदार्थ जस्तो देखिन्छ तर उसको पदार्थको भावनामा त्रुटि समावेश छ र त्यसैले भौतिक लौकिक छ अर्कोतर्फ अमर आध्यात्मिक मानिस साँच्चै महत्वपूर्ण छ र अनन्त पदार्थ वा आत्मा जसको नश्वरहरूले आशा राख्छन् प्रतिबिम्बित गर्दछ उसले ईश्वरलाई प्रतिबिम्बित गर्दछ जसले एकमात्र वास्तविक र अनन्त अस्तित्वलाई गठन गर्दछ यो प्रतिबिम्ब नश्वर इन्द्रियको अतिन्द्रिय जस्तो देखिन्छ किनकि आध्यात्मिक मानिसको सान्दर्भिकता नश्वर दृष्टिभन्दा पर्को हुन्छ र ईश्वरीय विज्ञान मार्फत मात्र प्रकट हुन्छ जसरी परमात्मा पदार्थ हो र मानिस ईश्वरीय स्वरूप र प्रतिरूप हो मानिसले चाहनु पर्छ र वास्तवमा केवल असलको पदार्थ छ आत्माको पदार्थ कुनै फरक छैन मानिसमा कुनै अन्य पदार्थ वा दिमाग छ भन्ने विश्वास आध्यात्मिक हुन र पहिलो आज्ञालाई तोड्छ तबसँग एउटै ईश्वर एक दिमाग हुनुपर्छ भगवान आफैको छवि र समानता बिना एक निरर्थकता वा मन अव्यक्त हुनेछ उहाँ आफ्नो स्वभावको साक्षी वा प्रमाण बिना हुनुहुनेछ आध्यात्मिक मानिस ईश्वरको छवि वा विचार हो एक विचार जुन हराउन वा यसको ईश्वरीय सिद्धान्तबाट अलग हुन सक्दैन जब भौतिक इन्द्रियहरू अघिको प्रमाणले आत्मिक भावनामा उत्पन्न भयो प्रेरितले घोषणा गरे कि कुनै पनि चिजले उहाँलाई परमेश्वरबाट जीवन र सत्यको मिठो भावना र उपस्थितिबाट अलग गर्न सक्दैन पाँच भौतिक इन्द्रियहरू मानव त्रुटिको बाटो र साधन हुन् र तिनीहरू त्रुटिसँग मेल खान्छ यी इन्द्रियहरूले सामान्य मानव विश्वासलाई सङ्केत गर्दछ कि जीवन पदार्थ र बुद्धि आत्मासँग पदार्थको एकता हो यो सर्वधर्म सम्भव हो र आफैभित्र सबै त्रुटिको विभोग छ यदि मानिस दिमाग र पदार्थ दुवै हो भने एक औला गुमाउँदा मानिसको केही गुण र मात्रा हट्छ किनकि पदार्थ र मानिस एक हुनेछ येशूले आफ्नो चर्च स्थापना गर्नुभयो र आफ्नो मिसनलाई ख्रिस्टनीको पार्ने आध्यात्मिक आधारमा कायम राख्नुभयो उहाँले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि उहाँको धर्ममा ईश्वरीय सिद्धान्त छ जसले त्रुटिलाई बाहिर निकाल्छ र बिरामी र पापी दुवैलाई निको पार्छ उहाँले कुनै बुद्धि कार्य र जीवन परमेश्वरबाट अलग भएको दावी गर्नुभयो यसले उहाँमाथि ल्याएको सतावटको बावजुद उहाँले शारीरिक र आध्यात्मिक दुवै रूपमा मानिसहरूलाई बचाउन आफ्नो ईश्वरीय शक्ति प्रयोग गर्नुभयो ईश्वर र मानिसको बीचमा रहेको वैज्ञानिक एकतालाई जीवन व्यवहारमा परिमार्जन गर्नुपर्दछ र ईश्वरको इच्छा विश्वव्यापी रूपमा हुनुपर्दछ यदि मानिसहरूले बौद्धिक भावनाको तथाकथित पीडा र सुखहरूमा प्रदान गर्ने आधा विश्वास मनको विज्ञानको अध्ययनमा बोक्छन् भने तिनीहरू जेल र मचानद्वारा अनुशासित नभएसम्म खराबबाट खराब हुँदै जाने छैनन्। तर सम्पूर्ण मानव परिवारलाई ख्रीष्टको गुणहरूद्वारा छुटकारा दिनेछ सत्यको धारणा र स्वीकृति मार्फत। यस गौरवशाली नतिजाको लागि क्रिस्चियन विज्ञानले आध्यात्मिक समझको मसाल प्रज्वलित गर्दछ। यस विज्ञान बाहिर सबै परिवर्तनीय छ, तर अमर मानिस आफ्नो अस्तित्वको ईश्वरीय सिद्धान्त अनुसार भगवान न पाप कष्ट न मर्छ। हाम्रो तीर्थयात्राका दिनहरू गर्नुको सट्टा बढ्दै जानेछन्, जब परमेश्वरको राज्य पृथ्वीमा आउँछ, किनकि साँचो मार्गले मृत्युको सट्टा जीवनमा डुर्याउँछ र पार्थिव अनुभवले त्रुटिको परिमितता र सत्यको असीम क्षमताहरू प्रकट गर्दछ, जसमा परमेश्वरले मानिसलाई सारा पृथ्वीमा प्रभुत्व दिनुहुन्छ। यदि तपाईँले नश्वर अस्तित्व आत्मछलको अवस्था हो र अस्तित्वको सत्य होइन भनेर बुझ्नुहुन्छ भने तपाईँले परिस्थितिलाई आदेश दिनुहुन्छ। नश्वर मनले नश्वर शरीरमा लगातार झुटा विचारहरूको परिणामहरू उत्पादन गरिरहेको छ र यसले त्यसो गरिरहनेछ जबसम्म नश्वर त्रुटि सत्यद्वारा यसको काल्पनिक शक्तिहरूबाट वञ्चित हुँदैन, जसले नश्वर भ्रमको गोसामर जाललाई हटाउँछ। सबैभन्दा क्रिस्चियन राज्य एक सच्चा र आध्यात्मिक समझ हो र यो बिरामीहरूलाई निको पार्नको लागि उत्तम अनुकूल छ। भौतिकताको आत्मिक विपरीत विवेकको माध्यमबाट ख्रिष्ट सत्यको माध्यमबाट पनि मानिसले ईश्वरीय विज्ञानको साँचोले स्वर्गका ढोकाहरू खोल्ने जुन मानव विश्वासले बन्द गरेको छ र आफूलाई अडि सिधा शुद्ध र स्वतन्त्र भेट्टाउनेछ भन्न उसको जीवन वा मौसमको सम्भाव्यताहरूको लागि पञ्चाङहरूमा परामर्श लिनु आवश्यक छ। ऊ कतिको मानिस हो भनेर जान्नको लागि मस्तिष्क विज्ञान अध्ययन गर्न आवश्यक छैन। मानिस सहित ब्रह्माण्डमा दिमागको नियन्त्रण अब खुला प्रश्न हुन्न, तर प्रदर्शन गर्न सकिने विज्ञान हो। भजन रचयिताले भने, तपाईँले उसलाई आफ्ना हातका कामहरूमा प्रभुत्व जमाउन बनाउनुभयो, तपाईँले सबै कुरा उहाँको खुट्टा मुनि राख्नु भएको छ। अस्तित्वको विज्ञानमा ठुलो सत्य कि वास्तविक मानिस थियो छ र सधैँ सिद्ध हुनेछ अपरिवर्तनीय छ, किनकि यदि मानिस ईश्वरको प्रतिबिम्ब हो भने उन्नत उल्टो वा उल्टो छ तर सिधा र ईश्वरीय छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।